नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनव राज धानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान अब स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूले कसरी काम गर्नु होला, उहाँहरूको 5 वर्ष कसरी उहाँहरूले व्यतीत गर्नु होला, जनताका आशा अपेक्षा यतिखेर धेरै छन्। किनभने जुन किसिमले 20 वर्षसम्म जनताका जनप्रतिनिधि हुन सकेनन् र यो अवस्थामा सबै जनताले अब आफ्ना जनप्रतिनिधि पाइसक्नु भएको छ र उहाँहरूले चाहिँ अब राम्रोसँग जनताका लागि काम गरिदिनु होला भन्ने हामी आशा मात्रै गर्न सक्छौँ। र आज अलिकति म फरक प्याटर्नबाट म इन्टरभ्यू लिन गइरहेको छु, किनभने हामीले अतिथिलाई निमन्त्रणा गरेको थियौँ, उहाँको मोबाइल स्विच अफ छ र उहाँ खै के हो हाम्रो म्यासेजलाई उहाँले पाउनु भयो भएन। हामीले टेलिफोन पनि गऱ्यौँ, म्यासेज पनि छोडेका थियौँ हामीले 2 दिन पहिलेबाट र ठिक छ खैर अब उहाँसँग कुराकानीलाई हामी आगामी दिनमा जोड्नेछौँ। तर आज हामी टेलिफोनबाट विभिन्न क्षेत्रमा हाम्रा मेयर जित्नुभएका मेयरहरूलाई हामी उहाँका विचारहरू प्रस्तुत गर्दैछौँ। उहाँहरूले आफ्नो कार्यकाललाई कसरी सम्झना लायक बनाउनु होला, उहाँहरूका चुनौती अवसर के हुन सक्छन्, यसै विषयमा हामीले चुनावभन्दा पहिले पनि हामीले टिकापुरबाट कुराकानी गरेका थियौँ। मेयर पदका प्रत्याशी हुनुहुन्थ्यो नेकपा एमालेको तर्फबाट भने यतिखेर टिकापुर नगरपालिकामा मेयरमा अत्यधिक बहुमतका साथमा विजय प्राप्त गर्नुभएका तोपेन्द्र रावल हुनुहुन्छ हाम्रो बिचमा। तोपेन्द्र बहादुर रावल हुनुहुन्छ, मेयर साहब हुनुहुन्छ, उहाँलाई हामी वेलकम गर्छौँ। तोपेन्द्रजी नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रम तातो बहसमा। हामीले चुनावभन्दा पहिले यहाँसँग अन्तर्वार्ता लिएका थियौँ, यहाँलाई याद होला है। पक्कै पनि यहाँले जनताको बिचमा धेरै कुराहरू बाँड्नु भएको छ, आश्वासनहरू दिनुभएको छ, प्रतिबद्धताहरू दिनुभएको छ। अहिले तपाईँले जित प्राप्त गरिसकेपछि जनताको बिचमा कसरी प्रस्तुत भइरहनु भएको छ तोपेन्द्रजी?
होइन, अहिले हामी जनताको बिचमा विशेष गरी हाम्रो कार्यक्रमहरू अहिले कार्यपालिका गठनको प्रक्रियामा नै छ। हामी अब यो 30 गते हाम्रो कार्यपालिकाले पूर्णता पाउँछ। यो कार्यपालिकाको पूर्णतापछि हामी जनताबिच हाम्रा कार्यक्रमहरू, हाम्रा आगामी योजनाहरू लिने तयारीमा छौँ। अहिलेलाई हामीले सामान्य जनताका गुनासाहरू, जनतासँग सम्पर्क गर्ने काम मात्र केले त्यो मात्र गरिरहेका छ।
जस्तै यो 20 वर्षसम्म जनताका प्रतिनिधि हुन सकेनन् तोपेन्द्रजी, तपाईँ जितेपछि जनताले पक्कै पनि तपाईँलाई विभिन्न किसिमका समस्याहरू तेर्छाइरहनु भएको होला, टेलिफोन गरिरहनु भएको होला, के भन्दै हुनुहुन्छ जनताले, कस्ता किसिमका मागहरू या भनौँ उहाँहरूले के गरिदिनु पर्यो भनेर पछिल्लो समय उहाँहरूको डिमान्ड देख्नुभयो यहाँले?
यो 20 वर्षपछि भएको चुनावमा जनताका अनगिन्ती सपनाहरू छन्, जनताका अनगिन्ती आकाङ्क्षाहरू छन्। जनताले यो जनप्रतिनिधिलाई आफ्ना चाहिँ समस्याहरू जनताले पस्किन चाहिरहेका छन्। जनताले आफ्नो जनप्रतिनिधिलाई आफ्नो सामिप्यता लिन चाहिरहेका छन्। सम्पर्कमा छ उहाँहरूले चाहिँ धेरै कुराहरू, बर्खाको बेला पनि छ, उहाँले धेरै कुराहरू विकासमा सम्बन्धी कुरा गरिराख्नु भएको छ। आफ्नो टोलमा हामीलाई विभिन्न मागहरू तेर्साइराख्नु भएको छ। हामी जनताको मागहरूलाई, जनताका समस्याहरूलाई समाधान गर्ने क्रममा छौँ। मैले अघि नै भने हामीले अहिले कार्यपालिका गठन गर्न सकेको स्थिति छैन, हामी प्रारम्भिक चरणमा छौँ, कार्यालय व्यवस्थापन कुराहरू गरिरहेका छौँ। त्यस हुनाले हामी जनताका समस्याहरू समाधान गर्ने क्रममा उहाँहरूसँग हुनेछ।
जस्तै तोपेन्द्रजी, तपाईँले अलिकति यो भनौँ न, यो विषयले मैले छोएँ भने अलिकति गाह्रो अप्ठ्यारो पनि होला, तर खैर जे होस्, स्टार्टिङमा तपाईँ फोरम लोकतान्त्रिकले त्यहाँ लिड गरिरहेको थियो टिकापुरमा, त्यसपछि माओवादी अगाडि आउनुभयो भने त्यसपछि तपाईँहरू अगाडि आउनुभयो, यो यस्तो परिस्थिति कसरी सिर्जना भयो? तोपेन्द्रजीलाई विश्वास थियो आफू जित हासिल गर्छु भन्ने कुरामा? तोपेन्द्रजी,
म एकदम कन्फिडेन्टका साथ चुनावमा गएको थिएँ, किनभने राजनीतिक रूपमा हामीले झुटो कुरा बोलेका थियौँ न, हामीले जनतालाई सचेत गराउने क्रममा सत्यता जे थियो त्यही बोलेका थियौँ। हामीले जातीय कुरा गरेर हामीले भोट मागिरहेका थिएनौँ। हामीले नेकपा एमालेलाई विभिन्न कोणबाट लाञ्छना लगाइरहेको बेला नेकपा एमाले थारू विरोधी हो भन्ने खालका घृणित प्रचारहरू, राजनीतिक संस्कारभन्दा बाहिरका कुराहरू जसरी राजनीतिक दलहरूले, विपक्षी दलहरूले जनताबिच लिइरहेका थिए, यी कुराहरूलाई स्पष्ट रूपमा जनताले बुझिरहेका थिए, जनताले मनन गरिरहेका थिए। त उहाँहरूले त्यसैको परिणामस्वरूप मलाई के विश्वास थियो भने हामी जुन जनताबिच हाम्रो एजेन्डा लिइरहेका छौँ, जुन हामी बिचको सत्यता छ, त्यो सत्यतामा जनताले विश्वास गर्नेछन् भनेर हामीले बुझाइरहेको स्थिति थियो। त्यस हुनाले हामी विश्वस्त थियौँ कि सहरका जनता, अलिकति शिक्षित जनताहरूले हामीलाई सुन्नेछन्, हाम्रो पक्षमा मतदान गर्नेछन् भन्ने हामीलाई विश्वास थियो। त्यसैको परिणाम हामी चुनावी मैदानमा विजय भयौँ।
तर एउटा कुरा यहाँनिर विश्लेषण गर्ने हो भने तोपेनजी, जुन टिकापुरको घटना घट्यो, अहिले पनि धेरै बन्दीहरू यहाँ चाहिँ जेलमा परिरहेको अवस्था देख्नुहुन्छ, यहाँले पक्कै पनि होइन, उहाँहरूका पीडित परिवारहरू एकातिर हुनुहुन्छ, उहाँहरू चाहिँ अहिले पनि विभिन्न उहाँहरूका मुद्दाहरूको विषय एउटा अदालतीय प्रक्रियामा छ, त्यो एउटा विषय होला तोपेनजी। तर एउटा कुरा के विश्लेषण गर्न थालिया थियो भने त्यहाँ थारूहरूको मत चाहिँ भनौँ न थारूहरूले नै पाउँछ, र टिकापुर घटनाले चाहिँ त्यहाँको चाहिँ जुन सामाजिक रूपमा चाहिँ एउटा नारा दिएको थियो थारू पहाडी बिचको, त्यसले चाहिँ त्यहाँ कतिको रोल खेल्यो जस्तो लाग्छ? हामीले विश्लेषण गर्ने हो भने त पक्कै पनि फोरम र माओवादीको चाहिँ त्यो सेन्टिमेन्ट क्याच गरे जस्तो देखियो।
अनि यो दुनियाँमा कहीँ नभए कुरा टिकापुर नेकपा एमालेको विपक्ष के अरे विपक्षमा हत्कण्डाहरू अप्नाइए, चुनावको मुखमा आएर के अरे चाहिँ राहत वितरण गर्ने कुरा, अब यो दुनियाँमा कहीँ पनि हुँदैन। करोडौँ रुपियाँ चुन मुखमा आएर बाँडिएको छ, यो आचार संहिताको उल्लङ्घन गरिएको छ, जनतालाई भ्रममा पारिएको छ, हामीले यी कुराहरूलाई चिर्दै गयौँ, जनताले यी कुराहरूलाई बुझ्छन् भन्ने हामीलाई विश्वास थियो। त्यस हुनाले जुन जातीय रूपमा उठाएका कुराहरू छन् यो कुरामा नेकपा एमाले कहीँ कतै पनि संलग्नता थिएन, तर जबरजस्ती नेकपा एमालेलाई नेकपा एमालेको मान्छेहरूलाई यो घटनासँग के अरे सम्बन्धित बनाइयो। यतिसम्म गाउँमा भनेर कि घरमा आग लाउने मान्छेहरू नेकपा एमालेका हुन् समेत भन्ने कुराहरू के अरे मिडियामा ल्यायो, त्यस हुनाले यो कुरामा सत्यता थिएन। त्यस हुनाले हामीले जुन सत्य कुरा गरिरहेका थियौँ जनताले त्यसको चाहिँ परिणाम हामीलाई दियो जस्तो मलाई लाग्छ।
जस्तै तोपेनजी, त्यहाँ चाहिँ भनौँ न टिकापुरमा चाहिँ अछामी बाहुल्यता बढी भएको क्षेत्र हो, र ग्रामीण क्षेत्रमा चाहिँ चौधरी बाहुल्य भएको क्षेत्र हेरिरहँदा तोपेनजीलाई बजारको मत एक रूपमा आयो भनेर हामीले विश्लेषण गर्दा तपाईँको जित भएको हो भन्दा सही हुन्छ गलत हुन्छ?
होइन, मैले केवल बजारको मतले मात्र मेरो जित सम्भव थिएन, मैले प्रत्येक वडाहरूबाट चाहिँ के अरे मतहरू आएको छ, मैले प्रत्येक वडाबाट 500 हाराहारीमा मतहरू आएका छन्। त्यसै हुनाले मैले केवल बजारको मत मात्रले जितेँ भन्ने के अरे भन्नुभन्दा पनि बजारको क्षेत्रको अलिक शिक्षित जनताको त्यसमा महत्त्वपूर्ण भूमिका रह्यो भन्ने मैले विश्लेषण छ, मेरो आफ्नो विश्लेषण चाहिँ यो।
अब तोपेनजी, अब मैले त्यो चुनावभन्दा पहिले पनि यहाँलाई भनेको थिएँ टिकापुरको धेरै समस्या छ, अहिले पनि त्यहाँको सामाजिक सद्भावका भनौँ न मिलाउने कुरा एउटा त्यो महत्त्वपूर्ण पाटो रहला भने अर्कोतिर विकासको कुराहरू पनि धेरै द्रुत गतिमा लग्नुपर्ने छ, त्यहाँको चाहिँ भन्सारका कुराहरू छन्। के सोच बनाइरहनु भएको छ अब तोपेनजी, 5 वर्षमा तपाईँका योजना कार्य भिजनहरू के छन्? अब
होइन, हामी यो टिकापुरलाई समृद्ध बनाउने क्रममा हाम्रा धेरै सपनाहरू छन्, हामीले यो आफ्ना सपनाहरू आफ्ना एजेन्डा मार्फत पनि चुनावी मैदानमा जारी गरेका छौँ, र चुनावी मैदानमा जनताले हामीले एउटा संयुक्त म्यान्डेट दिएका छौँ, संयुक्त जनादेश दिएका छन्। यो संयुक्त जनादेशले सबै वर्ग जाति सबै पार्टीहरूलाई मिलाएर लैजानुपर्छ भन्ने एउटा यो आदेश पनि हो। यो आदेश को जिम्मेवारी, यो आदेशको अगुवाई गर्ने जिम्मा मलाई दिएको छ। मलाई विश्वास छ सम्पूर्ण जुन रानी दलहरूको टिकापुर नगरपालिकामा सशस्त्र उपस्थिति छ, त्यो उपस्थितिलाई समन्वय गर्दै सहकार्य गर्दै अगाडि बढ्ने मेरो सोच छ। म आगामी दिनहरूमा हाम्रो योजनाहरू संयुक्त रूपमा सबैको सल्लाह अनुसार के अरे अगाडि बढाउनेछौँ, र सबै दलहरूले जुन म्यान्डेट पाएका छन् त्यो म्यान्डेट अनुसार उहाँहरूको आकाङ्क्षाहरूलाई उहाँहरूका इच्छाहरूलाई पनि समेट्ने मेरो प्रयास रहनेछ, र म त्यतापट्टि आफ्नो कार्यक्रम अगाडि बढाउनेछु।
तोपेनजी, यहाँलाई पुनः पनि बधाई छ, शुभकामना छ, त्यहाँका जनताको जुन चाहिँ आशा अपेक्षा छ त्यसलाई चाहिँ साकार पार्नुहोस्। हामी हाम्रो तर्फबाट यहाँको पूर्ण कार्यकालको सफलताको शुभकामना छ। थ्याङ्क यू सो मच, हामीलाई समय दिनुभयो,
धन्यवाद। मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभयो, यहाँलाई हार्दिक धन्यवाद ज्ञापन।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो टिकापुरका मेयर, जो चाहिँ पछिल्लो समय निर्वाचित हुनुभएको थियो, तोपेन्द्र बहादुर रावल, हामीसँग प्रत्यक्ष कुराकानीका लागि हुनुहुन्थ्यो टिकापुरबाट। मेयर पदमा नेकपा एमालेको तर्फबाट अत्याधिक बहुमतका साथमा विजय प्राप्त गर्नुभएका, बडो कडा प्रतिस्पर्धा देखिएको थियो जुन माओवादी केन्द्र र चाहिँ नेकपा एमालेको बिचमा कडा प्रतिस्पर्धा भइरहँदा उहाँले चाहिँ जित प्राप्त गर्नुभयो। स्टार्टिङ पिरियडमा चाहिँ फोरम लोकतान्त्रिकले त्यहाँ चाहिँ अग्रता लिएको थियो भने पछिल्लो समय माओवादी, र त्यसपछि गएर तपाईँको चाहिँ जुन किसिमले नेकपा एमाले अग्रस्थानमा आयो, र यतिखेर हामी अब अन्य क्षेत्रमा पनि प्रवेश गर्दैछौँ, त्यहाँका चाहिँ चुनौती अवसर के हुन सक्छन् यावत विषयमा रहेर हामी कुराकानी गर्न खोजिरहेका छौँ। हाम्रो बिचमा यतिखेर सम्भवतः मलाई लाग्छ गौरीगङ्गा नगरपालिकाका मेयर पदमा विजय प्राप्त अत्यधिक कडा प्रतिस्पर्धा भयो त्यहाँ पनि चाहिँ, जो चाहिँ नेकपा माओवादी केन्द्रका चाहिँ उम्मेदवारसँग उहाँको कडा प्रतिस्पर्धा भइरहँदा अन्ततः उहाँले चाहिँ मसुरियामा आएपछि जुन किसिमको उहाँको चाहिँ ब्यालेट बक्स खोलियो र त्यो अवस्थामा हेर्दा भीमबहादुर देउबा अग्रस्थानमा देख्नुभयो र उहाँले जित प्राप्त गर्नुभयो। यही विषयमा रहेर हामी यतिखेर कुराकानी गर्दैछौँ। मेयर साहब हुनुहुन्छ, जो चाहिँ गौरीगङ्गा नगरपालिकाको दिनेश एफएमको तातो बसमा हामी उहाँलाई स्वागत गर्छौँ। भीमजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
यतिखेर तपाईँ सुदूरपश्चिमभरि हुनुहुन्छ, नवराधानुको साथमा कार्यक्रम तातो बस हामी दिनहुँ चर्चा परिचर्चा बहस गर्छौँ, र यहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु। यहाँ चाहिँ अत्यधिक बहुमतका साथमा गौरीगङ्गा नगरपालिकाको मेयर बन्नुभएको छ देवजी। के छन् तपाईँका लागि अवसर चुनौती, पाँच वर्ष कार्यकाल यहाँले कसरी लिइरहनु भएको छ यतिखेर भीमजी?
अब हामीले सर्वप्रथम त निर्वाचनमा विजय हासिल गर्यौँ, यसका निम्ति हामी सम्पूर्ण मतदाताहरू र आम सबैलाई म धन्यवाद दिन चाहन्छु। र अब पाँच वर्षसम्मको हामी योजना बनाउनेछौँ, प्लान बनाउनेछौँ, केही कुराहरू हामीले घोषणा पत्रमा पनि अगाडि लेखेका छौँ, ती कुराहरूलाई आधार मानेर सबै साथीहरूको, सबै पार्टीहरूका, सबै जनताहरूको भावनालाई समेट्ने गरी एउटा हाम्रो योजनाहरू बनाएर अगाडि बढ्छौँ।
जस्तै तपाईँलाई विश्वास थियो कि थिएन भीमजी, जुन किसिमको अब भनौँ न चौमलाबाट दुईजना काङ्ग्रेस र माओवादी केन्द्रका चाहिँ उम्मेद्वार उठ्नु भएको थियो, तपाईँ चाहिँ मसुरियाबाट एकजना मात्रै, त्यति सम्भावना थियो कि थिएन भीमजीलाई, विश्वास थियो कि थिएन पार्टीले सही रूपमा तपाईँलाई मूल्याङ्कन गरेर टिकट दिएको रहेछ?
अब यो कुरा त जनताबाट प्रमाणित भइसकेको छ, अब जनताले सही मूल्याङ्कन गर्नुभएको छ, पार्टीले पनि सही मूल्याङ्कन गरेको छ, त्यो भएको हुनाले अहिलेको यो चाहिँ रिजल्ट यस्तो आएको।
तपाईँलाई विश्वास थियो कि थिएन जुन किसिमले भनौँ न अग्रस्थानमा त्यतिखेर नेकपा माओवादी केन्द्रका उम्मेद्वार धेरै अगाडि हुनुहुन्थ्यो, तपाईँ धेरै पछि हुनुहुन्थ्यो, जुन किसिमले तपाईँ अगाडि जानुभयो, तपाईँलाई त्यो त्यो भनौँ न तपाईँलाई कहाँनिरबाट तपाईँलाई सहयोग गर्यो, कुन एरियाले तपाईँलाई बढी फोकस या भनौँ सपोर्टिङ रोल खेल्यो तपाईँका लागि मतदाताहरूले?
अब यस्तो छ, यो विषयमा के छ भने अब कन्फिडेन्टका साथ निर्वाचनमा गएको हो म, हाम्रो पार्टी पनि त्यही आधारमा हामी अगाडि बढाएका हौँ, त्यही आधारमा रणनीति बनाएर अगाडि बढेका हौँ। अब यो के छ भने निर्वाचनमा मत गणना गर्ने क्रममा अगाडिबाट पछाडिबाट भयो, हामी प्रतिस्पर्धामै थियौँ, प्रत्येक वडाको निर्वाचन को चाहिँ मत परिणाम आउँदै गर्दा अथवा मतहरू त्यो काउन्ट हुँदै गर्दा कहिले हामी अगाडि आउने, कहिले नेकपा माओवादी केन्द्र पछाडि आउने, त्यस्तो किसिमको क्रम जारी थियो। प्रत्येक वडाबाट 10-20 भोट, 14-15 भोट, अब 100-150 भोट हुँदै जाँदाखेरि त्यस्तो अवस्था आएको हो। अब अन्तमा हामीले विश्वास थियो किनभने एक नम्बर, दुई नम्बर र तिन नम्बर वडामा हामी पुरै प्यानल जित्छौँ भन्ने कुरामा हामी विश्वस्त थियौँ र जित्यौँ पनि। अलिकति दुई नम्बर वडामा दुईजना मान्छे सदस्यहरू हामी जित्न सकेनौँ, अरू सबै वडामा हामी पुरै प्यानल जितेका छौँ। त्यो भावनाले हामीलाई विश्वास थियो कि हामी चाहिँ निर्वाचनमा सफल हुन्छौँ भन्ने कुरामा विश्वस्त थियौँ।
तर मसुरियाको भोटले यहाँलाई बढी सपोर्ट गर्यो, मसुरियाका जनताले यहाँलाई चाहिँ जितको नजिक पुर्यायो भन्छन् नि धेरैले।
होइन, अब सबै ठाउँका जनताहरूले भोट हाले, सबै ठाउँका जनताहरूले अब जितको नजिक पुगाएका हुन्। मसुरियाका जनताले पनि गरे, चौमलाका जनताले पनि हाले, अनि उदासीपुरबाट जोडिएका वडाहरूबाट पनि मत आएको छ, सबै ठाउँबाट सन्तोषजनक मत आएको छ अहिलेको यो निर्वाचनमा। अब प्रतिस्पर्धा त हुने नै भयो, अब सबै ठाउँबाट, सबै वडाबाट मत आएको छ, सबै जनताहरूबाट मत आएको छ। त्यो भएको हुनाले नेकपा एमाले अथवा म यो गौरीगाउँ नगरपालिकामा निर्वाचित भएको।
जस्तै भीमजी तपाईँ उद्योग वाणिज्य सङ्घको सचिव पनि हुनुहुन्छ, अब तपाईँ उद्योग वाणिज्य सङ्घको यो भूमिकालाई कसरी भनौँ न लिनुहुन्छ, र सँगसँगै मेयर पनि हुनुभएको छ, त्यहाँका जनताले धेरै आशा अपेक्षा गरेका छन्, यहाँका लागि अवसर बढी होला कि चुनौती बढी होला पाँच वर्ष कार्यकाल?
अब यहाँ सुन्नुहोस्, प्रत्येक कुरामा अवसर र चुनौती दुइटै कुराहरू जोडिएका हुन्छन्। मैले यो कुरालाई अवसरका रूपमा लिएको छु, गौरीगङ्गावासी दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई जुन अवसर दिनुभएको छ त्यो अवसरलाई म प्रयोग गर्नेछु, सदुपयोग गर्नेछु, र यो ठाउँको विकासका निम्ति सधैँभरि कटिबद्ध भएर लाग्नेछु।
जस्तै भीमजी, अहिले हेर्ने हो भने त्यहाँका जनताले अहिले पनि राम्रोसँग बाटोघाटो छैन, त्यहाँ चाहिँ खानेपानीको व्यवस्था छैन, धेरै बिजुलीका पोलहरू छैनन्, त्यहाँ चाहिँ सडकहरू विस्तार गर्नुपर्ने, त्यहाँको सहरलाई व्यवस्थित गर्नुपर्ने धेरै चुनौतीहरू अहिले पनि तपाईँलाई थाहा छ। चौमलामा चाहिँ नदी कटानका कुराहरू छन्, सुकुम्बासीका समस्या छन्, मसुरियामा त्यस्तै छ, ऐलानी जमिनमा, प्रति जमिनमा त्यहाँका जनता बसिरहेका छन्। ती जनताले तपाईँबाट के आशा अपेक्षा गर्ने अब भीमजी?
अब हामीसँग थुप्रै समस्याहरू छन्, मैले यो पहिला पनि सबै ठाउँमा भन्ने गरेको छु, किनभने 20 वर्षसम्म यो देशमा स्थानीय तहको निर्वाचन भएन, जनप्रतिनिधि विहीन भएको अवस्थामा सबै ठाउँको, सबै वर्गको चाहिँ पहुँच पुग्न सकेन राज्यमा। त्यो भएको हुनाले विकास निर्माणका कामहरू जुन गतिबाट अगाडि बढ्नुपर्ने हो त्यो गतिबाट अगाडि बढ्न सकेका छैनन्। अब यी कुराहरूलाई फेरि हाम्रो यो नगरपालिका नयाँ नगरपालिका भएको हुनाले यहाँ विकास निर्माणको काम हुन सकेको छैन। यसलाई हामी आधार मानेर सबैभन्दा पहिला गाउँको प्रत्येक वडाहरू, टोलहरूलाई जोड्ने बाटोघाटोहरूकालाई निर्माण गर्ने कुराहरू, पुल पुलेसाहरू बनाउने कुराहरूमा जोड दिनेछौँ। त्यसपछि बिजुली बत्ती नभएको ठाउँमा बिजुली बत्ती पुऱ्याउने कुराहरू, यी कुराहरूलाई हामी तदारुकताका साथ अगाडि बढाउनेछौँ। र कमसेकम पनि हामी एक वर्षभित्र यो गौरीगङ्गा नगरपालिका हो भन्ने अनुभूत यहाँको जनताहरूलाई दिलाउने प्रयास गर्नेछौँ। हुन त थुप्रै चुनौतीहरू पनि छन्, वडा कार्यालयहरू छैनन्, प्रत्येक ठाउँमा वडा कार्यालयहरू स्थापना गर्नुपर्ने छ, नगरपालिकाका भवनहरू छैनन्, अब कर्मचारीहरू छैनन्, थुप्रै समस्याहरू छन्। त्यसका बावजुद पनि हामी चाहिँ एउटा योजना बनाएर प्लान बनाएर समग्र गौरीगङ्गाको विकासको निम्ति प्रतिबद्ध भई लाग्नेछौँ।
तपाईँ काम गरेर देखाउन सक्नुहुन्छ?
एकदम एकदम।
तपाईँसँग त्यो क्षमता छ?
क्षमता नहुने कुरै भएन, क्षमता त सबैमा छ, तर अब के छ भने त्यसलाई अब कतिका रूपमा मान्छेले चाहिँ अब लाग्ने, लगनशील भएर लाग्ने कि नलाग्ने भन्ने कुरा हो। अब हामी चाहिँ लगनशील भएर लाग्नेछौँ, यो किनभने जनताले दिएको जुन मत हो त्यो मतको हामी चाहिँ कदर गर्नेछौँ।
जस्तै अब भीमजी विपक्षीलाई पनि मिलाएर लग्नु पर्ला, तपाईँका निकटतम प्रतिद्वन्दी जो चाहिँ हुनुहुन्छ नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार, उहाँहरूको विचार या भनौँ नेपाली काङ्ग्रेसलाई पनि समेटेर लग्नु पर्ला, विभिन्न योजनाहरू पास गर्दा या भनौँ निर्णयहरू लिँदा विपक्षले पनि तपाईँलाई वाच गरिरहेको हुन्छ, यो अवस्थामा विपक्षीलाई कसरी मिलाएर लग्नु होला तपाईँहरूले?
अब म के भन्छु भने अब निर्वाचन हुनुभन्दा अगाडि पक्ष विपक्षी हो, अब अहिले हामी चाहिँ निर्वाचित भइसकेपछि हामी सबैका जनप्रतिनिधि हौँ, त्यस कारणले हामी यो माओवादीको मान्छे, काङ्ग्रेसको मान्छे, अरू अथवा कुनै पार्टीको मान्छे भनेर त्यो ढङ्गले बुझ्ने छैनौँ। हामी के भने सबैको जनप्रतिनिधि हो, सबैको भावनालाई समेटेर सबै पार्टीहरू, सबै यहाँको नागरिक समाज, बुद्धिजीवी, किसान, सबै विद्यार्थी, युवा, महिला सबैसँग सरसल्लाह गरेर योजना बनाउनेछौँ र सबैका विचारहरूलाई समेटेर अगाडि बढ्छौँ।
थ्याङ्क यू सो मच, यहाँको कार्यकाल सफल होस् भीमजी, हामीलाई समय दिनुभयो, थ्याङ्क यू सो मच, आभार व्यक्त गर्छु यहाँप्रति।
हजुरलाई पनि धेरै धेरै धन्यवाद, अब हाम्रा यी कुराहरूलाई, विचारहरूलाई अब श्रोता सामु पुगाइदिनु भयो, त्यसका निम्ति हजुरलाई पनि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेरसँग हामीसँग हुनुहुन्थ्यो गौरीगङ्गा नगरपालिकाका निर्वाचित मेयर हुनुहुन्थ्यो, यतिखेर हाम्रो बिचमा भीमबहादुर देउबा हुनुहुन्थ्यो, उहाँले अत्यधिक बहुमतका साथमा विजय प्राप्त गर्नुभयो गौरीगङ्गा नगरपालिका। योभन्दा पूर्व हामीले तोपेन्द्र बहादुर रावलसँग हामीले सिधा चर्चा परिचर्चा र बहस गर्यौँ टिकापुरका मेयर साहबसँग, भने एकैछिनपछि हामी पुनर्वास र अत्तरिया नगरपालिकाका मेयर साहबसँगको कुराकानी अझै बाँकी छ, यतिखेर म सर्ट कमर्सियल ब्रेकमा जान्छु।
भर्ना खुल्यो, यस क्षेत्रमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस सामुदायिक सेवा संस्थान आइसिएस धनगढीले विगत दुई दशकदेखि सिटी भिटीबाट सम्बन्धन लिई सञ्चालित 18 महिने भेटिनरी जेटिए एलपिएएसमा शैक्षिक सत्र 2074-75 का लागि भर्ना खोलेको सहर्ष जानकारी गराइन्छ। भर्नाका लागि योग्यता एसईई वा सो सरहको परीक्षा उत्तीर्ण तथा अक्षराङ्कन पद्धतिको नतिजाको हकमा प्रवेशिका परीक्षामा न्यूनतम ई ग्रेड प्राप्त समेतलाई, सिट संख्या 40 जना।
भर्ना कार्यक्रम फारम वितरण यही असार 7 गते देखि,
फारम बुझाउने अन्तिम मिति साउन 5 गते सम्म,
प्रवेश परीक्षा हुने मिति र समय यही साउन 10 गते बिहान 8 बजे, स्थान सामुदायिक सेवा संस्थान आइसीएस।
छात्रवृत्तिको पनि उचित व्यवस्था गरिएको छ, विस्तृत जानकारीका लागि सामुदायिक सेवा संस्थान आइसीएस, शारदा विद्या निकेतन उच्च माध्यमिक विद्यालय, धनगढी 5 तारानगर कैलाली, 091-522-1000, 091-526-818, मोबाइल 98484-87997।
ओइ रिता, के सोचिराको, एसएलसीमा पास त भयो नि?
पास त भयो नि, तर कहाँ पढ्ने भनेर सोचिरहेको छु।
ल, प्लस टूमा उत्कृष्ट परीक्षा परिणाम दिँदै आएको सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय एसपिएमा भर्ना लिने नि।
अनि पढाइ हुने विषयहरू के हुन् नि?
ल सुन, पढाइ हुने विषयहरू विज्ञानतर्फ म्याथ, बायोलोजी, कम्प्युटर साइन्स, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, बिजनेस स्टडी, मानविकी तर्फ आरडी, मास कम्युनिकेसन, इङ्ग्लिस, सोसियोलोजी, हेल्थ, म्याथ र नेपाली, र शिक्षा तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र म्याथ। यही असार 5 गतेदेखि फारम वितरण धमाधम भइरहेको छ, अनि प्रवेश परीक्षा असार 28 गते र कक्षा सञ्चालन साउन 6 गतेदेखि छ, तुरन्त गएर सम्पर्क गरिहाल।
सम्पर्क सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय सन्तोषी टोल धनगढी, 091-525-785, 523-192, 520-392।
प्राविधिक विषय पढ्न चाहनेहरूका लागि सुवर्ण अवसर, नेपाल सरकार तथा सिटी भिटीबाट मान्यता प्राप्त एस अल्पाइन टेक्निकल कलेजमा विगत लामो समयदेखि लेभल 2 का विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन तथा विद्यार्थीहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सफल एस अल्पाइन टेक्निकल कलेजमा विभिन्न प्राविधिक कोर्सहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
पढाइ हुने विषयहरू
टेलिकम टेक्निकल, कम्प्युटर हार्डवेयर र सफ्टवेयर टेक्निकल लेभल 2,
कृषि जिटिए तथा भेटेनरी लेभल 2,
बिल्डिंग इलेक्ट्रिशियन लेवल 2
होटल ट्रेनिंग कुकिंग एंड बेकिंग हमारा विशेषता
80% प्रैक्टिकल र 20% थ्योरी कराइने
संपूर्ण प्रैक्टिकल सामग्री निःशुल्क उपलब्ध कराइने
संपूर्ण परीक्षार्थी बेसिक कंप्यूटर र इंग्लिश लैंग्वेज निःशुल्क सिकाइने साथ ही एसई एसएलसी में डी र ई ग्रेड ल्याएका विद्यार्थीहरूले समेत पढ्न पाउने व्यवस्था भएको सम्पर्क अल्पाइन टेक्निकल कलेज हसनपुर 5 धनगढी राष्ट्र बैंक पछाडी सम्पर्क नम्बर 091-522-409 भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीबाट सम्बन्धन प्राप्त सुदूरपश्चिम र मध्यपश्चिममै एकमात्र पढाइ हुने यस सुदूरपश्चिमाञ्चल पोलिटेक्निकल इन्स्टिच्युट धनगढीमा शैक्षिक सत्र 74-75 लागि 18 महिने उद्यमशीलता विकास सहजकर्ता इडिएफ रोजगारको 100% अवसर भएको कोर्समा नयाँ भर्ना खुल्यो भर्ना कार्यक्रम फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म प्रवेश परीक्षा यही साउन 10 गते मङ्गलबार बिहान 8 बजे सम्पर्क सुदूरपश्चिमाञ्चल पोलिटेक्निक इन्स्टिच्युट राष्ट्र बैंक पछाडी हसनपुर धनगढी सम्पर्क मोबाइल नम्बर 98-48-44-55-13
हैन ए रामे तैले लाको सट सेतो कि पहेलो
जेसुकै होस् तलाई के चाहियो देखिनस्
खै सेतो भन्नु कि पहेलो हेर्दा त लाग्दैन सेतो जस्तो
नकरा कराउँछ धेरै ला तै धोएर ल्याइदिन त
ए रामे रिसाएर हुँदैन के नरिसा न थोरै पैसा खर्च गर अनि भी सिरिज डिटर्जेन्ट पाउडर लिएर लुगा धो अनि तेरो यही पहेलो सर पनि चम्किन्छ
गुणस्तरीय र चम्किलो धुलाइका लागि भी सिरिज गोल्ड रियल वास सधैँ प्रयोग गर्नुहोस् बजारमा सर्वत्र उपलब्ध छ भी सिरिज रोज एन्ड लेमन डिटर्जेन्ट पाउडर उत्पादक गोपाल सफ्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेड जनकपुर नेपाल
Keep fresh and cool with Whirlpool. Afu like a cool and fresh time cha. Desele Whirlpool refrigerator nyaincha.
Whirlpool, Whirlpool.
Hamro Anil dajule naya mobile kinnu bhayo cha. Khai khai heram.
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार फेरि बजारभरि खोजियो तर कहीँ पाएन
कसले भन्यो ब्याट्री पाइँदैन अमन मोबाइल सेन्टर छ नि नयाँ मोबाइलको ब्याट्री पनि पाइने ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त सम्पर्क अमन मोबाइल सेन्टर बस पार्क निकास गल्ली 98-485-58-60
आदम सुत आफ्नो यहाँहरू सम्पूर्णलाई स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज हामी धनगढीबाट बोलिरहेका छौँ यतिखेर संसारैभरि हामीलाई अनलाइनमा त्यसै गरी हाम्रो पात्रो एप्सबाट पनि दिनेश एफएम सर्च गरेर यतिखेर हामीलाई संसारैभरि सुन्दै हुनुहुन्छ भने सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न भूभागमा हामीलाई दिनेश एफएमको मेगाहर्ज जुन चाहिँ रहेको छ ब्यान्ड 93.8 मेगाहर्जमा हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम प्रस्तुत म छु नवराज दानु कुनै मलाई प्राविधिक मित्रको रूपमा साथ दिँदै हुनुहुन्छ आरडी राणा हुनुहुन्छ र यतिखेर हामी तातो बहसमा छौँ विभिन्न क्षेत्रका हामीले मेयरसँग चर्चा परिचर्चा र बहसलाई जोडिरहेका छौँ योभन्दा पूर्व हामीले टिकापुर र गौरीगङ्गा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि मेयरहरूसँग कुराकानी गरिसकेका छौँ भने यतिखेर बडो कला प्रतिस्पर्धा र सबैको साखको विषय बनेको थियो पुनर्वास नगरपालिका जहाँ चाहिँ यतिखेर शहीद गोविन्द गौतमको नगर भनेर पनि चिनिन्छ त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि यतिखेर हाम्रो बिचमा हुनुहुन्छ मेयर साहब जीवनराज थापा हुनुहुन्छ हामी उहाँलाई वेलकम जीवन जी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा जीवन सर हेलो जीवन जी उहाँसँग सम्भवतः लाग्छ टेलिफोन होल्डमा रहेको छ म प्राविधिक मित्रलाई पुनः पनि आग्रह गर्छु उहाँसँग कुराकानीलाई जोड्नका निम्ति पुनर्वास नगरपालिका निर्वाचित जनप्रतिनिधि जहाँ चाहिँ सबैको विषय थियो किनभने 38 स्थानमा जित प्राप्त गरिसकेका नेपाली काङ्ग्रेस र नेकपा एमाले बिचमा अन्तिम जुन चाहिँ रहेको थियो पुनर्वास नगरपालिका त्यहाँ चाहिँ नेकपा एमालेका जीवनराज थापाले चाहिँ जित प्राप्त गर्नुभएको छ र उहाँसँग कुराकानी हामी जोड्न गइरहेका छौँ त्यहाँका अवसर चुनौतीहरू धेरै छन् किनभने अहिले पनि पुनर्वास जनता भनौँ न सीमाको जुन चाहिँ पहाडमा परेका छन् हात्ती आतंक त्यस्तै छ त्यहाँ चाहिँ नदी कटान दोदा नदीको कटान छ बाटोघाटोको समस्या छ अहिले पनि त्यहाँको बजारहरू व्यवस्थित नभएका कुरा खानेपानी शिक्षा स्वास्थ्य र त्यसै गरी टेलिफोनसम्मको व्यवस्था त्यहाँ चाहिँ सहज रूपमा अहिले पनि नभएको कुराहरू यहाँहरूलाई अवगतै भएको कुरा हो र त्यहाँका निर्वाचित जनप्रतिनिधि मेयर साहबसँग हामी कुराकानी गर्न खोजिरहेका छौँ उहाँको टेलिफोन यतिखेर सम्भवतः लाग्छ प्राविधिक मित्रले उहाँसँग टेलिफोन गरिरहनु भएको छ उहाँको टेलिफोन उठिरहेको छैन योभन्दा पूर्व उहाँले टेलिफोन लिएर होल्डमा राख्नुभएको थियो जीवन थापा यतिखेर हाम्रो बिचमा आइसक्नु भएको छ उहाँलाई म सिधै वेलकम गर्न चाहन्छु पुनर्वास नगरपालिकाका निर्वाचित जनप्रतिनिधि जीवन राज थापा हाम्रो बीचमा हुनुहुन्छ मेयर साहब
हजुर नमस्ते
नमस्ते जीवन सर यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा यहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु हाम्रो दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई सबैको ध्यान पुनर्वास नगरपालिकातिर थियो किनभने पुनर्वास नगरपालिकामा लामो कसरत जहाँ चाहिँ धेरै दिनसम्म मतगणना स्थगित भयो धेरै ताना बाना बुनिए झन्झट भयो त्यहाँ चाहिँ प्रहरीमाथि पनि लाठीचार्ज भयो जनता आक्रोशित भए तपाईँलाई विश्वास थियो यो अवस्थामा पुनः मतगणना हुन्छ भनेर
होइन विश्वास थियो भन्दा पनि हजुर यो आफैले पनि अब ठिकै छ सबै साथीहरूले त्यस्तै चाहनै छ भने त्यसमा कुनै पनि त्यस्तो अप्ठ्यारो आपत्ति छैन गर्दा हुन्छ केही फरक पर्दैन भनेर मैले आफैले पनि
जस्तै जीवनजी मैले तपाईँहरूकै विषयमा लिएर त्यहाँ चाहिँ विभिन्न भनौँ न सिडिओदेखि लिएर त्यहाँका प्रत्येक राजनीतिक दलहरूका अध्यक्ष तारा लामा तामाङदेखि लिएर हरि बोहरा र त्यहाँ गएर भनौँ न टेकेन्द्र भट्टसँग मैले चर्चा गरेँ किनभने कञ्चनपुरको मतगणना रोकिनु हुँदैन भन्ने विषयमा मैले बारम्बार गजगचाए पनि जीवनजी जुन किसिमले पछिल्लो समय तपाईँलाई अविश्वास कहीँ लागेन पुनः मतगणना हुँदा म हार्ने कहीँ त्यो सोच या भनौँ नेपाली काङ्ग्रेसले दोस्रो चरणमा जुन चाहिँ फेरि मतगणना सुरु हुँदा निर्वाचन अधिकृत परिवर्तन गरेपछि लिड गरेको अवस्थामा कहीँ शङ्का लागेन म चाहिँ अब हार्छु होला यो बिचमा ग्यापिङ गरेँ गलत गरेँ भन्ने जस्तो लागेन
ए होइन सर त्यस्तो कुनै किसिमले त्यस्तो भएन किनभने हामीले एकदेखि छसम्म गणना भइसकेको थियो
हजुर
अनि आठ नम्बर वडा भनेको नेपाली काङ्ग्रेसको हो भन्ने पनि हामीलाई थाहा थियो उनीहरूको त्यसमा हामीलाई उसले लिड गरेको छ कुनै आपत्ति थिएन र हामी त्यति अगाडि हामी जित्छौँ जो अवस्थामा अहिले छौँ त्यो अवस्था जित्छौँ भन्ने हामीलाई कन्फर्म थियो त्यस्तो होइन त्यस्तो किसिमको होइन अब साथीहरूले के अब त्यस्तो किसिमको गरे शङ्का उपशङ्काहरू गरे त्यो तपाईँहरू होइन नगर्नुहोस् कुनै पनि होइन सत्तापक्ष तपाईँहरू हो होइन अर्को सबै तपाईँहरू हो हामीमाथि किन शङ्का गर्नुहुन्छ यताति भन्ने कुराहरू हामीले गऱ्यौँ
हजुर
गरिसकेपछि अब उहाँहरूको चाहना भनेको यसलाई यसरी पुनर्गणना गरेर टुङ्ग्याउने भन्ने उहाँहरूको उद्देश्य होइन उहाँहरूको उद्देश्य कसरी बिथोलेर कसरी बिगार्ने र फेरि पुनः यसलाई निर्वाचनमै लैजाने भन्ने कुराहरू उहाँहरूको मेन उहाँहरूको सोचाइ मेन एजेन्डा उहाँहरूको त्यही हो
उहाँहरूले पुनः पनि निर्वाचन हुनुपर्छ भन्ने माग सारिरहनु भएको थियो तर तपाईँहरूले पुनः मतगणनामा निर्वाचन अधिकृत परिवर्तन गरेर भए पनि जियोस् अन्त्यमा काम गर्नुभयो यहाँलाई पुनः पनि धन्यवाद दिन चाहन्छु अब जीवनजी कुरा गरौँ किनभने पुनर्वासका जनताले धेरै आशा अपेक्षा यहाँलाई गरेका छन् किन तपाईँलाई जिताए होला अन्य प्रतिस्पर्धी भन्दा तपाईँलाई नै किन विश्वास गरे त्यहाँका जनताले
ए होइन पहिलो कुरा त नेकपा एमालेका एजेन्डाहरू पनि सही छन् सबै गर्छन् जे बोल्छन् जे गर्छन् एमालेको एउटा नीति कार्यक्रम नै सबैभन्दा प्रष्ट छ स्पष्ट छ होइन त्यो कार्यक्रम पनि पहिलो कुराहरू भयो अर्को म होइन व्यक्तिगत हिसाबले भन्ने हो भने म जीवन थापा अहिलेसम्म कुङ्ग्रोबाटमा होइन म दुई कार्यकाल मैले अध्यक्ष भएर काम गरिसकेको र कुनैसँग पनि कामको सिलसिलामा यताउति व्यक्तिगत भनौँ कुनै पनि त्यस्तो नराम्रो पनि नभएको र सबैका इच्छा आकाङ्क्षा सबैका सुझाव सल्लाह र सबैका भनाइहरूलाई मध्यनजर गरेर अनि उहाँहरूका सुनेर उहाँहरूकै चाहना सोचाइअनुसार काम गरेको हुनाले पनि अनि उहाँहरूले मलाई जिताएको हुनुपर्छ भन्ने मलाई जनता
अब जीवनजी तपाईँ दुई कार्यकाल पुनर्वास नगरपालिकाको अध्यक्ष बनिसक्नु भएको छ त्यहाँ गाउँपालिका हुँदा होइन गाउँ विकास समिति हुँदा अब बताउनुहोस् अब त्यहाँका जनताले तपाईँबाट धेरै आशा अपेक्षा गरेका छन् जीवनराज थापा मेयर बनिसकेपछि अवसर र चुनौती के हुन सक्छन् तपाईँले पाँच वर्षका लागि कस्ता किसिमका योजना भिजन बनाउनु भएको छ कसरी काम गर्नुहुन्छ अब जनताका लागि
जनताको लागि अब काम गर्ने कुराहरू धेरै यहाँ समस्याहरू पनि छन् नभएको होइन यो बोर्डरकै समस्याहरू पनि छ इन्डियाको पटक पटक यस्ता भइराख्ने उसले सीमा अतिक्रमण गरिराख्ने भारतले अनि हामीले यहाँका जनताहरू सधैँ भिडिराख्ने गर्ने कुराहरू त्यो एउटा छ अनि समस्या सिँचाइको समस्याहरू पनि छ त्यो मैले हिजो पनि भन्दै आएको थिएँ अनि यहाँको हामीलाई पहिलो प्राथमिकता विद्युतीय सिँचाइ हामीले गर्न सक्यौँ भने यहाँका किसानहरूको यो धेरै जीवन स्तरको अगाडि बढ्छ भन्ने हामीलाई लागेको छ र त्यसमा चाहिँ प्राथमिकता दिनेछौँ अनि कुङ्ग्रोवास भनेको अन्त एमाले पनि पालामा पनि सुकुम्बासी आयोग बन्दाखेरि पनि त्यहाँ बिचमा सरकार ढलेको कारणले सुकुम्बासीहरूले जग्गा पनि नपाएका समस्याहरू छन् यहाँ अप्ठ्यारा छन् उहाँहरू आफ्नो नभएको ऊर्जा नपाएका भएको हुनाले पनि त्यो पनि अनि सबै कुन हो नियम नीति बनाएर हामीलाई दिएको अधिकारलाई प्रयोग गरेर अनि त्यसलाई पनि सुकुम्बासीहरूलाई पनि व्यवस्थित ढङ्गले बसोबास गर्न पायौँ भने त्यो पनि हुन्छ उहाँ अनि यहाँका जनताहरू पनि खुसी हुन्छन् भन्ने पनि लागेको छ अन्य यहाँका बाटाघाटाहरू छन् एउटा प्लानिङ बाटाघाटा भएको हुनाले पनि त्यति धेरै समस्या र अप्ठ्यारो त्यति छैन र हामी सजिलैसँग यहाँको विकास गर्न सक्छौँ भन्ने पनि हामी लागेको छ र हाम्रो होइन आफ्नो स्पष्ट धारणा छ यहाँका जनताहरू सबै एउटा नमुना नगरपालिकालाई बनाउन सकिन्छ जस्तो बनाउन सकिन्छ भन्ने हामीले अहिलेसम्म सोच बनाएका छौँ र बनाउन सकिन्छ भन्ने पनि लागेको छ।
जस्तै अब जीवनजी तपाईले भन्नुभयो तर त्यहाँ चाहिँ दोदा नदीको कटान अहिले पनि यथावत छ, तपाईलाई थाहा छ त्यहाँको चाहिँ भनौँ न उब्जाउ जमिन जुन चाहिँ वर्षेनी नदी कटान भइरहेको छ, अनि त्यहाँको चाहिँ युवाहरू रोजगारी बिना चाहिँ अहिले पनि भनौँ न विभिन्न विदेश धाइरहनु परेको, सबैभन्दा बढी चाहिँ पुनर्वास नगरपालिकाको तामाङ समुदायको युवाहरू बाहिर गएको अवस्था छ, त्यहाँ चाहिँ गरिबीको समस्या छ, त्यहाँका जनताको आय स्तर र त्यो पुनर्वासलाई चाहिँ स्मार्ट बनाउनका निम्ति तपाईँले पाँच वर्षका लागि कस्ता किसिमका भिजनहरू अगाडि सार्नु भएको छ त अब?
सबैभन्दा चाहिँ कृषिलाई अगाडि बढाएको त पहिलो प्राथमिकता दिनुपर्छ, एउटा शिक्षाको पनि एउटा अहिले अहिलेको पुरानो शिक्षा भन्दा पनि अहिले आधुनिक शिक्षा प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ। यहाँ कसरी लाग्ने के गर्ने होइन कुन सेक्टरबाट हुन्छ त्यो गरिसकेपछि आफूले सिकेका आफूले जानेका आफ्नै खेत जमिन यताउतिमा आफै प्रयोग गरेर पनि रोजगारीको सिर्जना हुन्छ भन्ने पनि हामीलाई लागेको छ। र अन्य अब यहाँको रोजगारीका कुरा समस्याहरू धेरै छन्, युवा बेरोजगार छन्, अनि सबै युवाहरूलाई अब हामीले एउटा कसरी लैजाने त योजनाबद्ध किसिमले हामीले हामी लैजानुपर्छ, उहाँलाई पनि हामीले युवाहरूलाई चाहिँ त प्राथमिकता दिनुपर्छ र विदेशीबाट जोगाउनुपर्छ र यहीँको विकासको लागि लगानी गर्न लाग्नुपर्छ भन्ने पनि
जस्तै जीवनजी अहिले पनि पुनर्वासमा भनौँ न त्यहाँ चाहिँ बहुमुखी क्याम्पससम्मको लेभलको कुनै पनि अब क्याम्पस एउटा मात्रै जनता क्याम्पस रहेको छ, त्यहाँ चाहिँ भनौँ न स्टाफ नर्सका कलेजहरूको आवश्यकता छ, मेडिकल कलेज छैन, राम्रो सुविधा सम्पन्न हस्पिटल छैन, त्यहाँका जनताले अहिले पनि बिरामी भएपछि धनगढी या मैनगर या भनौँ भारतका विभिन्न सहर धाउनु परेको छ, यी समस्यालाई मध्यनजर गर्दै एउटा अत्याधुनिक किसिमको एउटा हस्पिटल बनाउने कुनै योजना बनाउनु भएको छैन जीवनजी अब?
अनि त्यही त सर, यस्तो उसमा यो के छ भने शिक्षाको बारेमा हामीले यो कृषि विश्वविद्यालयको पनि अवधारणा ल्याएका छौँ, गरेका छौँ, यहाँका जनता लागेका छौँ, त्यो यदि कृषि विश्वविद्यालय बनाउन सकेर बन्न सकेर उसलाई होइन सरकारले पनि हेरिदियो भने ओर्ने भने एउटा नगरले मात्रै गरे नसकिने अवस्था पनि हो, हामीले यसलाई पहल गरेका छौँ। अनि त्यो कृषि विश्वविद्यालय बनाउन सक्यो भने धेरै यहाँका युवाहरू अथवा होइन शैक्षिक होइन बेरोजगारी हुने कुराहरू त्योबाट पनि हामी अनि टाढा जान सक्थ्यौँ, टोकीबाट पनि गर्न सक्थ्यौँ। र अर्को अब यहाँ त्यही त शिक्षाकै लागि यो हामीले कृषि विश्वविद्यालयलाई प्राथमिकता दिनुपर्छ र अन्य एउटा बहुमुखी क्याम्पस छ, त्यो बहुमुखी क्याम्पसमा पनि प्राविधिक शिक्षाको लागि होइन त्यो पहल गरेर प्राविधिक शिक्षालाई चाहिँ गराएर अनि त्यसरी जानुपर्छ भन्ने हाम्रो योजना पनि छ, सोच पनि छ, र त्यो हामीले प्लानिङ गरिरहेछौँ, योजना बनाइरहेछौँ, त्यसो र कसरी जाने भनेर एउटा कोच बनाएका छौँ। अब त्यो योजनाबद्ध किसिमले बसेर हामीले त्यसलाई त्यसरी गर्नुपर्छ भन्ने लगानी लगाउनुपर्छ त्यसमा भन्ने छ। यहाँ बाढीको कुराहरू हामीले भन्नुभयो, यहाँ धेरै छ होइन यो कटानको कुराहरू, यहाँ डोधाले सधैँभरि यो सताइरहेको अवस्था हो र अब हाम्रो आफ्नो आन्तरिक स्वरूपले अथवा भने नगरपालिका स्वरूपले कति हुन्छ र त्यो तटबन्धनको लागि पहिलो प्राथमिकता दिएर यहाँको यो सबै डुबान सधैँभरि डुबान हुने र त्यो यतै भन्ने र खेतीपाती तुरन्त नसकिने अवस्था भएको हुनाले हामीले कति सकिन्छ त्यो मेन मेन ठाउँहरूमा तटबन्धन तुरुन्तै तटबन्धन बनाएर यहाँ डुबान हुनबाट जोगाउनको लागि पनि यो हामीले सोच बनाएका छौँ र त्यसरी हामी जान्छौँ।
जीवनजी यहाँको कार्यकाल सफल होस्, हाम्रो दिनेश एफएमलाई समय दिनुभयो, पुनः पनि यहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु, थ्याङ्क यू सो मच हामीलाई समय दिनुभयो जीवनजी।
धन्यवाद धन्यवाद हजुर हजुर हजुरलाई धन्यवाद र हजुरको यो एफएमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो पुनर्वास नगरपालिकामा निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो यतिखेर जीवनराज थापा, जो चाहिँ मेयर पदमा अन्तिम जो चाहिँ प्रदेश नम्बर 7 को 88 स्थानमध्ये 87 स्थानमा भनौँ न प्रतिस्पर्धा भइसकेको थियो, 38-38 कडा प्रतिस्पर्धा भइरहँदा जीवनराज थापा नायक बन्नुभयो र जो चाहिँ यतिखेर नेकपा एमालेका प्रदेश नम्बर 7 चाहिँ पहिलो नम्बर पार्टी बनेको छ। यो बिचमा भने हामीले योभन्दा पूर्व नेकपा एमालेकै तर्फबाट सुदूरपश्चिमका विभिन्न नगरमा चाहिँ छाएको छ नेकपा एमाले, यतिखेर पुनः नेकपा एमालेको तर्फबाट अत्तरीय नगरपालिकामा चाहिँ निर्वाचित जनप्रतिनिधि हरिसिंह साउदा यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई हामी सिधै वेलकम गर्नका निम्ति म प्राविधिक मित्रलाई आग्रह गर्न चाहन्छु, उहाँसँग हामी छोटो समयका लागि संवाद गर्न खोजिरहेका छौँ। यतिखेर पुनः नेकपा एमालेको तर्फबाट जित प्राप्त यतिखेर लहर छाएको छ नेकपा एमालेको, नेकपा एमालेका अत्तरीय नगरपालिकामा निर्वाचित जनप्रतिनिधि मेयर साहब यतिखेर हाम्रो बिचमा हुनुहुन्छ हरिसिंह साउद, उहाँलाई हामी वेलकम गर्छौँ। हरिजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। हरिसिंह साउजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। मेयर साहब उहाँसँग टेलिफोनमा त्यति गडबडी देखिएको छ। हरिसिंह साउजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा, यहाँलाई बधाई तथा शुभकामना दिन चाहन्छु हामी दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट।
धन्यवाद यहाँहरूलाई, म नगरवासीको तर्फबाट धन्यवाद दिन चाहन्छु।
अहिले जित प्राप्त गरेपछि कसरी जनताको घर आँगनमा या भनौँ घर दैलोमा कसरी पुग्दै हुनुहुन्छ, बधाई कसरी साँचा साँट गर्दै हुनुहुन्छ हरिसिंह साउजी?
ए हामी यो अहिले यो जुन चाहिँ अहिले यो नगरपालिकामा तपाईँको राबडी नगरपालिकामा
हजुर
हामीलाई यो प्रतिदिन मुलुक संस्थामा चाहिँ यहाँका डाक्टरहरूले पुर्याउनु भएको छ
हजुर
र हामीले पहिलो यो बजेट कुनै पनि नभइसकेको अवस्थामा अहिले हामी लगभग खाली हातमा छौँ र हामीले प्रत्येक चाहिँ वडामा गइरहेछौँ र धन्यवाद दिइरहेछौँ उहाँहरूलाई
हजुर
र अब बिच अनि हामीले के भनेको छौँ भने चाहिँ यहाँ यो नगरपालिकाभित्र हामीले पर्यन्त गरिसकेको चाहिँ गरिसक्यौँ र सभाहरूले चाहिँ गराउनु हो अब हामी कुनै ठाउँमा निस्वार्थ निष्पक्ष र चाहिँ जुन चाहिँ एउटा सेवामूलक संस्थामा चाहिँ पुगाउनु भएको छ र हामी अब जसरी पुगाउनु भएको छ त्यही तरिकाले हामी यहाँ काम गर्नेछौँ गोदावरी नगरपालिकामा भ्रष्टाचार मुक्त र यसलाई चाहिँ गोदावरी नगरपालिकामा एकदम छिटो छोरीको कुनै पनि कार्यालयबाट छिटो छोरीको काम होस् भनेर हामीले ती कुराहरू भन्ने गर्छौँ अनि दोस्रो कुरो अब यहाँ हामीले धेरै कुरा निर्णय गर्न सकेका छैनौँ किनभने अहिले हामी नयाँ नयाँ भएको कारणले
हजुर
एजेन्टहरू पनि पहिलो बैठक बस्यौँ र एजेन्टहरू पनि के एजेन्टहरू पास गऱ्यौँ अब यहाँका अहिले ठुलो चाहिँ योजनाहरू नगर्न सकिने अवस्था भए तापनि क्लोजिङ अवस्था भए तापनि
हजुर
हामीले यहाँ हाम्रो हातबाट गर्न सकिने र त्यो नगरबाट चाहिँ त्यसलाई भ्याउन सकिने कामहरूलाई हामीले एजेन्डामा राख्यौँ
हजुर
हामीले यो वृद्ध भत्ताका सवालमा यो जुन बैङ्कमा लाइन लागेर बस्नुपर्ने अवस्था अशक्त आमा बुवाहरूले वृद्ध बुवाहरूले आमाहरूले त्यसलाई तत्काल चाहिँ वडाबाट वितरण गर्नुपर्छ भन्ने ती कुराहरू हामीले एजेन्डा बनायौँ अनि दोस्रो कुरो यो चाहिँ यो गोदावरी नगरपालिकाभित्र छडाल गाई गोरुको अवस्था एकदमै चाहिँ यहाँ दुर्घटनादेखि लिएर चाहिँ विभिन्न क्षतिपाती मान्छेहरूलाई चाहिँ व्यावसायिक रूपमा क्षति गर्ने चाहिँ अवस्था सिर्जना भएको हुनाले हामीले यसको व्यवस्थाको लागि चाहिँ पहल गरेका छौँ
हरिसिंह साहुजी तपाईँले यति काम गर्न सुरुवात गरिसक्नु भएको छ त्यो विषयमा हामी बिस्तारै प्रवेश गरौँला तपाईँलाई विश्वास थियो जसरी वीरेन भट्टले चाहिँ नेपाली काङ्ग्रेसको गढ पनि मानिन्थ्यो अतरियालाई जसरी पछिल्लो समय भनौँ न त्यहाँ चाहिँ धावा बोलेको छ र ब्रेक थ्रु दिएको छ तपाईँको पार्टी नेकपा एमाले र तपाईँ उम्मेदवारले अहिले जित प्राप्त गरिसक्नु भएको छ तपाईँलाई कतिको विश्वास थियो कि म गोदावरी नगरपालिकामा नेकपा एमाले आउँछ या मेरो जित हुन्छ भन्नेमा कति प्रतिशत विश्वस्त हुनुहुन्थ्यो तपाईँ
अब यो म पहिलेदेखि विश्वस्त थिएँ
हजुर
यस गोदावरी नगरपालिकामा अब मैले पनि अब विभिन्न संस्थामा काम गर्दाखेरि मैले निस्वार्थ र निष्पक्ष भावनाले काम गरेको थिएँ र सम्पूर्ण दाजुभाइहरूले चाहिँ यो अहिलेको यो उम्मेदवारलाई चाहिँ अब हामी पार्टीको उम्मेदवार नभनेर हामी चाहिँ व्यक्तिगत हिसाबले पनि हामी चाहिँ भोट हाल्छौँ दिन्छौँ भन्ने सबै यो गोदावरी नगरपालिकामा बस्ने बसोबास गर्ने सबै दाजुभाइहरूले मलाई पहिलेदेखि नै हामी तपाईँको पक्षमा छौँ पार्टीगत रूपले होइन कि व्यक्तिगत चाहिँ तपाईँको जो व्यवहार छ त्यसलाई दिने हो हामी भनेर उहाँहरूले चाहिँ भनिसकेको अवस्थामा यो ठाउँमा म चाहिँ ढुक्क थिएँ चाहिँ यो निश्चित जित्नुहुन्छ भनेर
तपाईँ विश्वस्त हुनुहुन्थ्यो अहिले नेकपा एमाले भनौँ न प्रदेश नम्बर 7 म्याक्सिमम नगरपालिकामा छाएको अवस्था छ भर्खरै मात्र हामीले 3 तपाईँकै नेकपा एमालेका निर्वाचित जनप्रतिनिधि मेयर साहबसँग हामीले कुराकानी गऱ्यौँ अहिले अतरियाको धेरै सम्भावना बोकेको क्षेत्र हो अतरिया प्रदेश नम्बर 7 एउटा भनौँ न प्रदेश प्रवेशद्वारको रूपमा पनि लिइन्छ यो अवस्था हेर्दा अब हरिसिंह साहुजी यहाँले चाहिँ कसरी लिनुभएको छ यहाँको 5 कार्यकाललाई अवसर बढी होला या चुनौती बढी देखिरहनु भएको छ किनभने पहाडी क्षेत्रमा अहिले पनि खानेपानीका समस्या छन् धेरै समस्याहरू छन् यहाँले के देखिरहनु भएको छ आफ्नो कार्यकाल सम्झना लायक बनाउनुहुन्छ कि अब फेरि चुनौतीको बिचमा तपाईँ गुज्रेर अगाडि बढ्नुहुन्छ
नै अब यहाँका अब यी समस्याहरू त यो गोदावरी नगरपालिका त धेरै छन् चुनौती पनि अब धेरै छन् र अवसर पनि छन् तर अब चुनौती अवसर छ भन्दैमा अहिले हामी यो नयाँ घरभित्र पस्दैछौँ
हजुर
गोदावरी नगरपालिकाको संरचना पनि सिकेको अवस्था छैन
हजुर
हामीलाई एक खालको जुन चाहिँ हाम्रा चाहिँ यहाँ चाहिँ पठाउने चाहिँ यो गोदावरी नगरपालिका दाजुभाइहरू हुन्छ उहाँहरूबाट धेरै चाहिँ यो किनभने अब हामीले प्रजातन्त्र आएर हामीले चाहिँ आफ्नो जुन प्रतिनिधि पठाउन पाएको छौँ भनेर चाहिँ खुसी चाहिँ व्यक्त गर्नुभएको छ र केही कुराहरू हामीले यो गोदावरी नगरपालिकामा अहिलेको अवस्थामा कुनै हामीसँग चाहिँ त्यस्तो आर्थिक स्रोत छैन अब यो सबै अहिले क्लोजिङको विषय छ
हजुर
त्यसै कारणले हामीले गोदावरी नगरपालिका हामीले अब चाहिँ पञ्चवर्षीय योजना हामी एक वर्षसम्म योजनाहरू चाहिँ गर्न सक्छौँ, दोस्रो वर्षमा कुनै योजना, तेस्रो वर्षमा कुनै एउटा मास्टर प्लान बनाउनु पर्ने आवश्यकता छ, विज्ञहरूको सहयोग लिनुपर्ने, सबै बुद्धिजीवीहरूको सहयोग लिनुपर्ने आवश्यकता छ, पत्रकार मित्रहरूको सहयोग लिनुपर्ने आवश्यकता छ। हामी अब त्यो जुन चाहिँ यहाँका दाजुभाइहरूले आकाङ्क्षा र चाहिँ हामी पछि विनाश गरेका थियौँ, त्यो विश्वासघात पनि दिने पछि चाहिँ विश्वास गुमाउने पछि हामी छैनौँ, आठ दिन चाहिँ मरि मेटेर काम गर्ने पक्षमा छौँ, तर पनि यसमा चाहिँ हाम्रा भौतिक संरचनाहरू आफ्नै नगरेका छैनन्, किनभने हामी अहिले भाडामा बसिराखेको अवस्था छ, घोडा चाहिँ भाडामा बसिराखेको अवस्था छ, अहिले कुनै त्यस्तो चाहिँ बनाएको छैन, कर्मचारीहरू पुगिराखेको वडामा अवस्था छैन, हामी एक खालले चाहिँ हाम्रो चुनौती त धेरै छ, तर चुनौती छ भन्दैमा अहिले चाहिँ हामी नगरपालिकाले भ्याउने खालको बजेटहरूमा अनि यो कुनै पनि उसमा हामी त्यो चाहिँ त्यहाँका दाजुभाइहरूको सरसल्लाह अनुसार हामी अगाडि बढ्ने काम गर्नेछौँ भनेर हामीले चाहिँ यो प्रतिबद्ध अहिले पनि हामी यो धन्यवाद ज्ञापन गर्ने सवालमा हामी यी कुराहरू राखिरहेको छौँ।
वास्तवमा हरिसिंह साहुजी, अहिले पनि अतरिया भनौँ गोदावरी नगरपालिकामा चाहिँ पहाडी क्षेत्रमा पानी खाने पानीको समस्या छ, यहाँलाई थाहा छ, राम्रो सेवा सुविधा भएको हस्पिटल त्यहाँ चाहिँ ग्रामीण क्षेत्रमा छैन, अहिले पनि सहज रूपमा बाटोघाटो छैन, नदीको कटान त्यस्तै छ, यहाँलाई थाहा छ, गोदावरी जहाँ चाहिँ धार्मिक तीर्थस्थल रहेको सम्भावनाले बोकिएको क्षेत्रको रूपमा पनि पवित्र स्थलको रूपमा चाहिँ गोदावरीलाई लिइन्छ, प्रदेश नम्बर 7 को राजधानी कहाँ बनाउने भन्ने कुरा पनि एउटा भनौँ न यो बहसको विषय बनिरहँदा मेडिकल कलेज तपाईँकै क्षेत्रमा छ, अहिले हेर्ने हो भने धेरै सम्भावना बोकेको क्षेत्रमा तपाईँले काम गर्न सक्नुहोला नसक्नुहोला एउटा पाटो रहला, तर जनताले धेरै आशा अपेक्षा गरेका छन्, तपाईँ पदमा बसिरहँदा भ्रष्टाचारमा लिप्त हुनुहुन्छ कि जनताका लागि काम गरेर देखाउनुहुन्छ? हरिसिंह साहुजी आज जनतालाई बताउनु, सिधा प्रश्नको सिधा उत्तर दिनुहोस्। अब
म यहाँ चाहिँ हाम्रा गोदावरी नगरवासी दाजुभाइहरूसँग के भन्न चाहन्छु भने यो गोदावरी नगरपालिकामा जुन चाहिँ यो क्षेत्रभित्र या नगरपालिका आफ्नै नगरपालिकाभित्र होस् या विभिन्न चाहिँ कर्मचारी यो चाहिँ कार्यालयभित्र होस्, यो भ्रष्टाचार जुन चाहिँ अहिले हाम्रो यहाँ मात्र होइन देशमै मौलाइरहेको अवस्था छ र चाहिँ यो नगरपालिका स्थानीय चाहिँ गाउँपालिकाभित्र पनि मौलाइराखेको अवस्था छ, एकदम यसको निरुत्साहित गर्नेछौँ भनेर जसरी जनताको सेवामूलक संस्थामा हामीलाई पुगाउनु भएको छ प्रतिनिधि चुनेर, उहाँहरूको विश्वासलाई हामी यो छिटो छरितो र भ्रष्टाचार मुक्त नगरपालिका बनाउनेछौँ भनेर मैले कसम पनि खाएको छु। अझै पनि म यहाँहरूद्वारा यो दिनेश एफएम म के कुरा भन्दैछु भने यो गोदावरी नगरपालिकामा भ्रष्टाचार मुक्त बनाउनेछौँ, हामी सेवा गर्नको लागि आएको छौँ, कुनै व्यापार गर्नको लागि आएको छैनौँ, त्यसै कारणले सेवा जुन चाहिँ जनता चाहिँ यहाँ गोदावरी नगरका दाजुभाइहरूले चाहिँ सेवा गर्नुहोस्, तपाईँ प्रतिनिधि हामी पठाउँछौँ भनेर चाहिँ यो विश्वास गरेर पठाउनु भएको छ, हामी एकदमै भ्रष्टाचार मुक्त बनाउनेछौँ भनेर हामीले कसम पनि खाछौँ।
हरिसिंह साउद भनौँ या टिम चाहिँ त्यहाँ नौकर भएर काम गर्छ, मालिक भएर राज गरेर बस्दैन।
अब हामी यस्तो जनता यहाँ सेवक हौँ, हेर्नुहोस्
हामीलाई
पठाएको छ, अब सबभन्दा न्यायाधीश भनेको जनता हो र सबभन्दा ठुलो भनेको जनता हो।
हरिसिंह साउदजी, अहिले बहसको विषय बनेको छ प्रदेश नम्बर 7 को राजधानी कहाँ बनाउने, अतरिया बनाउने यहाँको भिजन छ कि छैन, के छ प्लानिङ?
हामी यो राजधानी को चाहिँ अत्रेमै बनाउने भनेर हामी यहाँ चाहिँ बारम्बार चाहिँ सबै ठाउँ भनिराखेका छौँ,
चाहिँ
प्रत्येक वडामा चाहिँ यो गोदावरी नगरपालिकाभित्र जाँदाखेरि पनि त्यही भनिराखेका छौँ र हामी यसको लागि एकदमै चाहिँ पहल गर्नेछौँ, विभिन्न राजनीतिक दाजुभाइहरू सल्लाह गरेर चाहिँ यहाँको बौद्धिक क्षेत्रका चाहिँ दाजुभाइहरूसँग लाभ गरेर हामी अत्रेमा नै चाहिँ राजधानी राख्नुपर्छ, सुइटेबल छ, किनभने चाहिँ यहाँ यो भौगोलिक स्थितिले चाहिँ धार्मिक स्थल भएको ठाउँ र चाहिँ अनि यो सुरक्षा निकायको पनि संयन्त्र भएको ठाउँमा हुनाले चाहिँ माथि अब टेक्री बेल्टभन्दा माथि चाहिँ जङ्गल पनि छ, अनि त्यसमा चाहिँ खासै कुनै रुखहरू त्यसमा हामी केही बनाउनु पर्छ भनेर चाहिँ हाम्रो केही हामीले चाहिँ भूमिका पनि छौँ र अब यो पहल हामी एकदमै
जस्तै हरिसिंह साहुजी जाँदा जाँदै अन्त्यमा अब यो धेरै त्यहाँ चाहिँ सुकुम्बासीको समस्या अहिले पनि प्रति जमिनमा बस्नु परेको समस्या छ, त्यहाँका जनताले धेरै पटक भन्छन् नवराजी यो प्रश्न गरिदिनु होला यहाँका मेयर साहबलाई, यहाँले त्यहाँका चाहिँ भनौँ न सुकुम्बासीहरूका लागि के छ अब व्यवस्था, कसरी गर्ने प्लानमा हुनुहुन्छ यहाँ? उहाँसँग टेलिफोन सम्बन्ध टुटेको छ, हामी क्षमा चाहन्छौँ। आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि विदा माग्न चाहन्छु, प्राविधिक रूपमा आडी राणालाई आभार व्यक्त गर्दै म पनि विदा माग्छु, हवस् नमस्कार।